FM, Radio Bheri FM.
Radio Bheri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
स्वर्गीय नन्द बहादुर कार्कीको स्मृतिमा मध्यपश्चिम क्षेत्रीय अस्पताललाई 43 लाख सहयोग, अस्पतालमा आइसियु सेवा सञ्चालन।
डाक्टर गोविन्द केसीले उठाएको मागको समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित, स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण।
बाल विवाह विरुद्धको राष्ट्रिय अभियान सुरु, बाल विवाह रोक्ने प्रयास।
अमेरिकी धम्कीको विरोधमा उत्तर कोरियामा विशाल प्रदर्शन, कोरियाली प्रायद्वीपमा थप तनाव बढ्दै।
र एसियन कप छनौट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदै 5 मैत्रीपूर्ण खेल खेल्ने।
हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साही र सुचित्रा गौतमको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा औपचारिक रूपमा हिजोबाट आइसियु सेवा सुरु भएको छ। वीरेन्द्रनगरका स्वर्गीय नन्दबहादुर कार्कीको स्मृतिमा उहाँका श्रीमती थिरकुमारी कार्कीले आर्थिक सहयोग गरेपछि सघन उपचार कक्ष आइसियु सेवा सञ्चालनमा आएको हो। यस क्षेत्रका बिरामीहरूलाई सेवा पुर्याउने उद्देश्यले आइसियु सेवा सञ्चालनका लागि कार्कीले 43 लाख रकम सहयोग गर्नुभएको छ। स्वर्गीय कार्कीका जेठा छोरा कोमल कार्कीले बुवाको समाजसेवाको प्रेरणा स्वरूप यस क्षेत्रका जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै अत्यावश्यक आइसियु सेवा सञ्चालनका लागि रकम सहयोग गरिएको बताउनुभयो। कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले कुनै एक व्यक्ति वा सरकारको प्रयासबाट मात्र अस्पतालको विकास नहुने भन्दै सबै क्षेत्र र वर्गको सहयोग आवश्यक पर्ने बताउनुभयो। यस्तै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कार्की परिवारले आइसियु सेवाको सहयोग ले अस्पतालको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले क्षेत्रीय अस्पताललाई 6 प्रदेशको प्रमुख अस्पताल बनाउनका लागि सबैको सल्लाह अनुसार जनप्रतिनिधिले काम गर्ने बताउनुभयो। अस्पताल विकास समितिका सदस्य पूर्ण प्रसाद पौडेलले क्षेत्रीय अस्पतालमा 2 पहिले र अहिलेको सेवामा धेरै परिवर्तन आएको दावी गर्दै सबैको सहयोगबाट मात्र अझै सेवा सुविधाको विस्तार गर्न सकिने बताउनु भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले स्वर्गीय कार्कीको स्मृतिमा उहाँका परिवारले गरेको सहयोगको प्रशंसा गर्नुभयो। 43 लाखको लागतमा बनेको आइसियु कक्षमा अहिले एकपटकमा 4 बिरामीलाई राखेर सेवा दिन सकिने डाक्टर खड्काको भनाइ छ। अस्पतालको सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वर्गीय कार्कीका श्रीमती थिरकुमारी कार्कीलाई कदरपत्र सहित सम्मान गरिएको छ। यसैबीच क्षेत्रीय अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ। प्लान्ट सञ्चालन आएसँगै अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सकिने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्काले बताउनुभयो। 1 करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट सञ्चालन आएको उहाँको भनाइ छ।
त्रिवी शिक्षण अस्पतालमा अनसनत डाक्टर गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित भएका छन्। केसीको मागप्रति एकबद्धता जनाउँदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरूले 2 हातमा कालो पट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन्। मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर डाक्टर केसी अनसनको 17 दिनसम्म पनि सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। उनीहरूले तत्काल डाक्टर केसीले उठाएका जायज मागहरू पूरा गरी उहाँको जीवन रक्षा गर्न समेत माग गरेका छन्। डाक्टरहरूको आन्दोलनको अगुवाई गरेको नेपाल मेडिकल एसोसिएसन शाखा सुर्खेतले डाक्टर केसीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ। एसोसिएसनले विज्ञप्ति मार्फत सरकारले माग पूरा गर्नेतिर ध्यान नदिँदा अनसन र डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। डाक्टर केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिए केन्द्रको अनुसार सुर्खेतमा पनि स्वास्थ्य सेवा ठप्प पारे कडा कदम चाल्न बाध्य हुने उहाँले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश कैलाश प्रसाद सुवेदीले सरकारवादी मुद्दाका साक्षीहरूले बयान फेर्दा पीडित पक्षले न्याय पाउन कठिन भएको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको सामाजिक तथा लैङ्गिक न्याय विषय कार्यक्रममा न्यायाधीश सुवेदीले पत्रकारहरूले वस्तुपरक र यथार्थपरक समाचार सम्प्रेषण गरेमा मुद्दाको अनुसन्धानमा सहज हुने बताउनुभयो। उहाँले लैङ्गिक न्याय अलि बढी सरकारको विषय भएको बताउँदै सरकारवादी मुद्दामा पीडितले न्याय पाउने खालका समाचार सम्प्रेषण गर्न आग्रह समेत गर्नुभएको छ। न्यायाधीश सुवेदीले जनस्तरमा अझै पनि कानुनी ज्ञान पुग्न नसकेको उदाहरण दिँदै यसतर्फ कलम चलाउन आग्रह गर्नुभयो। युएनडिपीको आर्थिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान थापाले सुर्खेतका सञ्चार माध्यमले पीडितका पक्षमा समाचार सम्प्रेषण गरेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता रत्न प्रसाद गिरी, गैर सरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारी, पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसी लगायतले सामाजिक न्याय र लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा निरन्तर पीडितका पक्षमा कलम चलाउन आग्रह गर्नुभएको छ। यस्तै पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती तथा बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले सामाजिक र लैङ्गिक न्याय सम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले ख्याल गर्नुपर्ने विषयका बारेमा अभिमुखीकरण दिनुभएको थियो। कार्यक्रममा बाँके, बर्दिया, रुकुम, कैलाली, दैलेख र सुर्खेतका सञ्चारकर्मीको सहभागिता रहेको थियो।
दैलेखको डुङ्गेश्वर गाउँपालिका 2 लाखुरी तुलसेनी कि 14 वर्षकी बालिका मनसरा खड्का हराएको 8 दिनपछि शव फेला परेको छ। डुङ्गेश्वर गाउँपालिका 1 को खाडा खोला दमाखेतमा शव फेला परेको प्रहरीले जनाएको छ। गत साउन 19 गते दिउँसो चुप्रा बजारको मिलबाट धान कुटेर फर्किँदा खड्का हराउनु भएको थियो। घटनाको प्रकृतिका आधारमा कुनै व्यक्तिले बलात्कारपछि हत्या गरेको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कृष्ण डाङ्गीले बताउनु भएको छ। खड्का भैरव आधारभूत विद्यालयमा कक्षा 6 मा अध्ययनरत हुनुहुन्थ्यो।
दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस सुर्खेतमा पनि मनाइएको छ। दिवसका अवसरमा संघीयतामा सामुदायिक वन स्थानीय समुदायको पहिचान विचार गोष्ठीको आयोजना समेत गरिएको छ। जिल्ला वन कार्यालय सुर्खेतको आयोजनामा गरिएको गोष्ठीमा सहभागीले वन मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। सहभागीहरूले वन विनाश तथा चोरी तस्करी नियन्त्रणका लागि समुदाय नै अग्रसर हुनुपर्ने बताएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले वन मानव जीवनको अपरिहार्य माध्यम भएकाले संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। यस्तै क्षेत्रीय वन निर्देशक विद्यानाथ झाले सामुदायिक वनको अवधारणाले संरक्षणमा महत्त्वपूर्ण टेवा पुगेको भन्दै प्राकृतिक प्रकोप रोक्न पनि वन संरक्षण अत्यावश्यक रहेको बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासङ्घ सुर्खेतका अध्यक्ष शान्ति सिंहले स्थानीय तहको निर्वाचन भएसँगै सामुदायिक वनमाथि पनि हस्तक्षेप हुने हो कि भन्नेमा चिन्ता जनाउनुभयो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सामुदायिक वनहरूले गरेको कार्यको प्रशंसा गर्नुभयो। जिल्ला वन अधिकृत हिमराज विष्टले सामुदायिक वन जनतामा आधारित वन भएकाले संरक्षणमा सहयोग पुगेको बताउनु भएको छ। सुर्खेतमा अहिले 435 वटा सामुदायिक वन रहेका छन्। जिल्लाको 80,000 हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ भने 70% जनता यसमा आश्रित रहेका छन्।
यसैबीच सामुदायिक वनको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुर्खेतका 5 वटा सामुदायिक वनका अध्यक्षहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा खारखोली सामुदायिक वन वीरेन्द्रनगरका अध्यक्ष खगेश्वरा चपाई, जनजागरण सामुदायिक वन वीरेन्द्रनगर 4 का कृष्ण गौतम, पञ्चपुरीमा रहेको दुलुवा डाँडा सामुदायिक वनका उपभोक्ता समितिका अध्यक्ष यामबहादुर थापालाई कलदरपत्र सहित सम्मान गरिएको छ। यस्तै लेगबेसी 1 मा रहेको सहित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोती प्रसाद विदुन र लेगबेसी 10 मै रहेको रानी चौतारी सामुदायिक वनका अध्यक्ष तिलक केसीलाई सम्मान गरिएको छ। यस्तै सम्पूर्ण सामुदायिक वनहरू र सामुदायिक वन उपभोक्ता महासङ्घ सुर्खेतले वन संरक्षणमा योगदान पुर्याउने जिल्ला वन अधिकृत सहित विभिन्न व्यक्तिलाई सम्मान गरेका छन्। जिल्ला वन अधिकृत हेमराज विष्ट, सहायक जिल्ला वन अधिकृत सूर्य प्रसाद शर्मा, गङ्गा रोजिन एन्ड टार्पेन्टाइन उद्योगका प्रतिनिधि दीपक बिमलीलाई सम्मान गरिएको हो। फेरि खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। नेपाली जुटौं बाल विवाह रोकौं भन्ने नारासहित बाल विवाह विरुद्धको अभियान राष्ट्रिय अभियान हिजोबाट सुरु भएको छ। राष्ट्रिय अभियानको राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ। नेपाल बढी बाल विवाह हुने एसियाली देशहरूमा तेस्रो स्थानमा रहेकाले यसलाई हटाउन अभियान थालिएको हो। बाल विवाहमा परेका बाल बालिकाहरूलाई दिइने स्वास्थ्य सेवा, सचेतना र युवा परिचालन लगायतका विषयमा अभियान केन्द्रित रहने जनाएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त पहलमा अभियान थालिएको हो।
सर्वोच्च अदालतले स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर गरेको छ। स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्ण चन्द्र झाले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारिज गरेको हो। सर्वोच्च अदालतको यो निर्णयपछि सरकारलाई तराई मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुल्ला भएको छ। प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले रिट निवेदन खारेज हुने निर्णय गरेको हो। यो निर्णयसँगै यसअघि जारी भएको अन्तरिम आदेश समेत स्वतः निष्क्रिय भयो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले गत जेठ 12 गते तत्काल स्थानीय तहको संख्या नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तराई मधेसका जिल्लामा 22 स्थानीय तह बढाउने निर्णय गरेको थियो।
गृहमन्त्री जनार्दन शर्माले हालै सरुवा भई आआफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक एसपीहरूलाई गुण्डागर्दी जुनसुकै हालतमा पनि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका एसपीहरूलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले गुण्डागर्दीका कारण सेवा प्रवाहमा समस्या सिर्जना भएमा मान्य नहुने बताउनुभयो। उहाँले गुण्डागर्दी नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिँदै गलत कार्यमा कसैसँग सम्झौता नगर्न अनुरोध समेत गर्नुभएको छ। प्रहरी अफिसरको टेबलमा खुट्टा पसार्ने हरकत गर्ने गुण्डाहरूलाई तह लगाउन निर्देशन दिँदै गृहमन्त्री शर्माले कसैले गृहमन्त्रीको पार्टीको मान्छे हुँ भन्दैमा गलत कार्य गरे पनि त्यसलाई तह लगाउन निर्देशन दिनुभएको छ। प्रहरी जवानको मनोबल उच्च राख्न, शौचालय ब्यारेक र मेसको अवस्थामा सुधार गर्न निर्देशन दिँदै मन्त्री शर्माले हप्तामा एकपटक जवानहरूसँग भेटेर गुनासो सुन्न सुझाव पनि दिनुभएको छ।
सरकारले कृषि योग्य जमिनमा प्लटिङ र कित्ता काट गर्न रोक लगाएको छ। भूमि सुधार मन्त्रालयले भूमि सुधार ऐन 2021 बमोजिम कृषि योग्य जमिन प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्न रोक लगाएको हो। सरकारले कृषि योग्य जमिन प्लटिङ गरेर घडेरीको रूपमा बिक्री वितरण वा कित्ता काट गर्न नपाइने निर्णय गरेको छ। मन्त्रालयले मालपत कार्यालयहरूलाई यस सम्बन्धी निर्देशन दिएको जनाएको छ। यो नियम सगोलका अंशियार बीच अंश बन्डा हुँदा र अदालतबाट प्राप्त आदेशहरूमा भने लागू नहुने जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलको विपक्षमा मतदान गर्ने प्रश्न पार्नु भएको छ। हिजो रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले अहिलेको अवस्थामा संविधान संशोधन विधेयक पारित हुनै नसक्ने ठोकुवा गर्दै आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताउनुभयो। सरकारले संविधान संशोधन संसदमा पेश गर्नेमा शंका गर्दै अध्यक्ष थापाले यदि पेश भइहालेको खण्डमा राप्रपा विपक्षमा उभिने बताउनु भएको छ।
जिल्ला समन्वय समिति कालीकोटमा माओवादी केन्द्रको प्यानल विजय भएको छ। 9 स्थानीय तह रहेको कालीकोटमा बहुमत स्थानीय तह जितेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिमा एकलौटी विजय हासिल गरेको हो। समन्वय समितिको संयोजकमा माओवादी केन्द्रका अनिपाल शाही विजय हुनुभएको छ। नरहरिनाथ गाउँपालिका छका शाहीले 11 मत ल्याएर विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। उपसंयोजकमा माओवादी केन्द्रकै तिला गुफा नगरपालिका कि दन्ता विष्ट नेपाली विजय हुनुभएको छ। यस्तै 7 सदस्य पनि माओवादी केन्द्रकै विजय भएका छन्।
लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर खतराको चिन्ह नागेको छ। नदीमा पानीको बहाव बढेर खतराको चिन्ह नागेपछि महाकाली पुलमा 4 पाङ्रे गाडीमा रोक लगाइएको छ। मापन अनुसार महाकाली नदीमा पानीको बहाव 1,68,000 क्युसेक पुगेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो अर्को विश्राम।
सबैको मन छुने रेडियो भेरीमा तपाईँ अहिले बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका 5 रेक्चामा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले 62 किसानलाई राहत वितरण गरेको छ। गत वर्ष चैत महिनाको असिना पानीले गर्दा चौकुनेका स्थानीयले लगाएको हिउँदे बाली नोक्सानी गरेको थियो। जिल्ला कृषि कार्यालय सुर्खेतका प्राविधिक सहायक यादव केसीको नेतृत्वमा गएको टोलीले वडा नम्बर 5 का वडा सदस्य हरिचन्द्र थापाको जिल्लाको रोहबरमा करिब 90,000 बराबरको रकम वितरण गरिएको छ। कार्यक्रममा पूर्व गाविस सचिव गोपाल बिसी, महिला सञ्जालका अध्यक्ष निरञ्जना बिसी लगायतको पनि उपस्थिति रहेको थियो।
कैलालीमा आर्थिक वर्ष 2073-74 साना तथा मझौला गरी 889 उद्योग दर्ता भएको छ। उद्योग विकास कार्यालयका प्रमुख दिलीप कुमार चन्दका अनुसार गत आर्थिक वर्षमा 675 प्राइभेट लिमिटेड कम्पनी, 153 लघु उद्योग र 42 साझेदारी फर्म दर्ता भएको छ। साना र मझौला उद्योगमा 91,46,29,000 पुँजी लगानी रहेको उहाँले बताउनु भएको छ। उद्योगबाट 94,83,823 राजस्व संकलन भएको कार्यालयका प्रमुख चन्दले बताउनुभयो। दर्ता भएका उद्योगमा 220 महिला र 473 पुरुषले रोजगार पाएका छन्।
अब लागौं विदेशका खबरतिर। अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले देशभक्ति प्रदर्शन गर्दै प्योङयाङमा विशाल र्याली निकालेका छन्। उनीहरूले अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्नुका साथै देशभक्तिको नारा लगाएका छन्। सेतो पोसाकमा रहेका प्रदर्शनकारीहरूले उत्तर कोरियाको झण्डा र सर्वोच्च नेता किम जोङ उनको तस्विर समेत बोकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई तहस नहस बनाउने धम्की दिए लगत्तै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। उत्तर कोरियाले पनि अमेरिकी सैन्य बेस क्याम्प रहेको प्यासिफिक द्वीपमा द्वीप गुआममा हमला गर्ने योजना बनाएको खुलासा भइसकेको छ। उत्तर कोरियाका रकेट कमान्डका प्रमुख जनरल किम राक गियोमले गुआम द्वीपलाई केन्द्र बनाएर 4 मध्यम दूरीका मिसाइल प्रहार गर्ने तयारी भइरहेको बताउनु भएको छ।
भेरी खबरमा अब लागौ केही खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तर माध्यमिक कोकोला छात्रा फुटबलमा हिजो दुई खेल भएका छन्। पहिलो खेलमा एसओएस हर्मन माइनर विद्यालयले सूर्योदय बोर्डिङलाई 6 फराकिलो अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ। यस्तै कोपिला भ्यालीले जनमाध्यमिक विद्यालयलाई 1-0 हराएर सेमी फाइनलको यात्रा तय गरेको छ। आज छात्रतर्फको सेमी फाइनलमा सैनिक आवासीय माध्यमिक र कोपिला भ्याली तथा इगर ब्रिज र होराइजन भिड्ने आयोजकले जनाएको छ। यस्तै छात्रातर्फ उषा बालबालिका र एसयुएस बीच खेल हुनेछ। फाइनल खेलहरू भने भोलि हुने जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले बताउनुभयो।
एएफसी एसियन कप छनौट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभयो। नेपाली टोलीका जापानी प्रशिक्षक गतुकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो। 24 सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नुहुनेछ। टोलीले जापानमा 5 मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो साउन 29 गतेदेखि आगामी भदौ 3 गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।
र फिफा वरियतामा नेपालले 1 उक्लिएर 169 स्थानमा पुगेको छ। विश्व वरियतामा 97 स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ भने मालदिप्स 142 स्थानमा रहेको छ। अफगानिस्तान 156, भुटान 165, बङ्गलादेश 199, श्रीलङ्का 197 र पाकिस्तान 200 स्थानमा रहेको छ। यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ। गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि जर्मनी पहिलो स्थानमा रहेको थियो। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्वर्गीय नन्दबहादुर कार्कीको स्मृतिमा मध्यपश्चिम क्षेत्रीय अस्पताललाई 43,00,000 सहयोग, अस्पतालमा आइसीयू सेवा सञ्चालन।
डाक्टर गोविन्द केसीले उठाएका मागको समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित, स्वास्थ्य अवस्था बिग्रिँदै गएको प्रति गम्भीर ध्यान आकर्षण।
बाल विवाह विरुद्धको राष्ट्रिय अभियान सुरु, बाल विवाह रोक्ने प्रयास।
अमेरिकी धम्कीको विरोधमा उत्तर कोरियामा विशाल प्रदर्शन, कोरियाली प्रायद्वीपमा थप तनाव बढ्दै।
र एसियन कप छनौट प्रतियोगिताको तयारी का लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदै 5 मैत्रीपूर्ण खेल खेल्ने।
हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै राजेन्द्र शाही र सुचित्रा गौतम बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।